आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौं।
आदरणीय श्रोता, आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, आजको यो पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा तपाई सबैलाई स्वागत गर्न चाहन्छु। प्रिय श्रोता मित्र, यो पवित्र धर्मशास्त्र बाइबलको गहन अध्ययन कार्यक्रम हो। यसबाट हामी पवित्र धर्मशास्त्र बाइबलले के सिकाउन चाहन्छ, पवित्र धर्मशास्त्र बाइबलको बारेमा हामी सिक्न सक्छौ, बुझ्न सक्छौ। यदि हामी धर्मशास्त्रको बारेमा अधिक जानकारी वा त्यसको बारेमा शिक्षा सिक्न चाहन्छौ भने यो हामी सबैको लागि अति नै उपयुक्त कार्यक्रम हो। साथै यसले हामीलाई धार्मिकताको मार्गमा अनि सत्यताको मार्गमा अनि आत्मिकताको मार्गमा डोर्याउँछ र धर्मशास्त्रले हाम्रो हृदय, हाम्रो आत्मा, प्राणलाई पनि सही मार्गमा डोर्याउँछ। त मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा उत्पत्ति 32 अध्याय 27 पददेखि लिएर 33 अध्याय 29 पदसम्म अध्ययन गर्न गइरहेका छौं। अघिल्लो दिन हामीले देख्यौं कि याकूब आफ्ना परिवार, नोकर चाकर र सरसमानसँग अनि बच्चाहरूसँग प्रतिज्ञाको मुलुकमा फर्कन्छन् र आधी बाटोदेखि तिनले एसाउ कहाँ सन्देश पठाउँछन् र तिनले यो खतराको सन्देश पाउँछन् कि एसाउ 400 जना फौजसँग तिनीतिर आइरहेका छन् र तिनी परमेश्वरसँग छुटकाराको निम्ति प्रार्थना गर्छन्। त्यसपछि एसाउको क्रोधबाट बस्नको निम्ति आफ्नै युक्ति, आफ्नै प्रयत्नद्वारा तिनी काम गर्न थाल्छन्, युक्ति रच्न थाल्छन् र प्रशस्त मात्रामा नोकरहरूलाई उपहार बोकाएर, सौगात बोकाएर अगाडि अगाडि एसाउ भएतिर पठाउँछन्। तापनि अझै याकूब डराइरहेको हुन्छ। तिनको हृदयमा निराशा छ, व्याकुलता छ, चिन्ता छ। उसले आफ्नो पत्नी, बालबच्चाहरू, दासीहरू र आफूसँग भएका सबै कुरा यब्बोकको खोलाको पारी पठाइदिए अनि याकूब चाहिँ एक्लै त्यहाँ रहे र पेनियलमा त्यहाँ एकजना व्यक्ति तिनीसित कुस्ती लड्नुभयो, जुन म विश्वास गर्छु कि ख्रीष्ट स्वयंको पूर्व अवतार हो। र त्यस व्यक्तिले याकूबको जाङको खोक्रो भाग छुनुभयो र तिनी अपाङ्ग भए, लंगडा भए। उत्पत्ति 32 अध्याय 26 पदमा हामी पढ्छौं, यस प्रकार लेखिएको छ, तब ती व्यक्तिले भने, उज्यालो हुन लाग्यो, मलाई जान देऊ। तर याकूबले भने, मलाई आशीर्वाद नदिउन्जेल म तपाईँलाई जान दिन्न। याकूब अहिले खाली परमेश्वरलाई समातिरहेका छन्, पकडिराखेका छन्, अंगालिराखेका छन्। तिनी कुस्ती लड़िरहेका छैनन्। तिनले यो कुराको पत्ता लगाए कि तपाईँ परमेश्वरसँग कुस्ती लडेर, सामना गरेर विजयी हुन सक्नुहुन्न। तपाईँ विजयी हुने एउटै तरिका हो, समर्पण गरेर र उहाँलाई खाली समातेर पकडेर हो। मित्र, जब हामी त्यस अवस्थामा पुग्छौं तब हामी परमेश्वरलाई विश्वास र भरोसा गर्छौं। जब तपाईँ उहाँलाई अंगाल्न इच्छुक हुनुहुन्छ, उहाँ तपाईँलाई सहायता गर्न त्यहाँ सधैँ हुनुहुन्छ। यसपछि हामी निम्न पदहरूमा देख्छौं कि याकूबको नाम इसरायलमा परिवर्तन भयो। उत्पत्ति 32 27 र 28 पदमा यस प्रकार लेखिएको छ, उनले तिनलाई भने, तिम्रो नाउँ के हो? तिनले भने, याकूब। त्यस व्यक्तिले भने, अब उपरान्त तिम्रो नाउँ याकूब होइन, तर इसरायल हुनेछ, किनभने तिमीले परमेश्वर र मानिसहरूसँग लडन्त गर्यौ अनि विजयी भयौ। तिनी कति पनि अब याकूब हुने छैनन्। त्यो व्यक्ति जो अर्काको अधिकारलाई छलकपटद्वारा हडप्ने व्यक्ति, तर अब तिनी इसरायल हुन्, किनभने यहाँ भनिएको छ, तिमीले परमेश्वर र मानिससँग लडन्त गर्यौ अनि विजयी भयौ। अहिले इसरायलको नयाँ स्वभाव यो मानिसको जीवनमा प्रकट हुनेछ। 29 र 30 हामी पढ्छौ, तब याकूबले उनलाई सोधे, बिन्ती छ मलाई भन्नुहोस्, तपाईँको नाउँ के हो? तर उनले उत्तर दिए, मेरो नाउँ तिमी किन सोध्छौ? अनि उसले तिनलाई आशीर्वाद दिए। यसकारण याकूबले त्यस ठाउँको नाउँ पनियल राखे, किनकि परमेश्वरको सामुने परे तापनि मेरो ज्यान बच्यो भनी तिनले भने। याकूबले परमप्रभुको दूतलाई देखे, जो ख्रीष्टको पूर्व अवतार थियो। अनि 31 र 32 हामी पढ्छौं, तिनको कमरले गर्दा तिनी खोचै खोचै हिँडेर पनियल नागिसक्दा सूर्योदय भयो। तिनका कम्मरको नसो छुइएको हुनाले आजसम्म इस्रायलीहरू कम्मरको नसो खाँदैनन्। परमेश्वरले याकुबलाई आफूतिर खिच्नलाई, आकर्षण गर्नलाई लङ्गडो पार्नुभयो अनि उहाँले तिनलाई आफू कहाँ ल्याउनु पनि भयो। यो व्यक्ति याकुब सर्वप्रथममा आफूलाई उहाँको अगाडि समर्पण गर्न अस्वीकार गर्यो। तिनले केही पकडहरू जानेका थिए, कसरी पकड्नु, कसरी अठ्याउनु, र तिनले सोचे कि केही समयपछि तिनी विजय हुनेछन्। अन्त्यमा तिनले थाहा पाए कि तिनी कुस्तीमा विजय हुन सक्ने छैनन्, तर पनि तिनले समर्पण गरेनन्। त परमेश्वरले के गर्नुभयो? निश्चय नै उहाँको महान तागतले क्षणमै याकुबलाई वचनबद्ध गराउन सक्नुहुन्थ्यो, तर उहाँले तिनको इच्छालाई चाहिँ त्यो गर्नु भएन। तिनी त्यो एकजना साना केटा जस्तै थिए जसलाई उसको आमाले बदमाश सैतानी गरेकोले गर्दा एक कुनामा बस्न लगाएकी थिइन्। अनि केही समयपछि त्यहाँ तिनले आवाज सुनिन् र बच्चालाई यसरी बोलाइन्, ए फुच्चे, के त बसिरहेको छस्? तिनले भने, अँ म बसिरहेको छु, तर मेरो भित्र चाहिँ उभिरहेको छ। त्यही नै कुरा याकुबले वा याकुबको जीवनमा घटेको थियो। तिनी आफ्नो भित्र भागमा चाहिँ उभिरहेका छन्। विद्रोही भावना अझै उसको त्यो भित्रमा रहिरहेको छ। तिनी समर्पण गर्न तयारी थिएनन्। अहिले यो कुराको ध्यान दिनुहोस्। परमेश्वर तिनीसँग कसरी व्यवहार गर्नुहुन्छ? तिनले याकुबको फिलाको खोपिल्टामा जाँघको नसो छोइदिनुभयो। केवल परमेश्वरको औंलाले मात्र छुएको थियो र यो मानिस असहाय बन्यो, तर परमेश्वर वचनबद्ध गराइरहनु भएको छैन। अहिले याकुब उहाँलाई पकड्छन्, अंगाल्छन्। त्यो व्यक्ति भन्छ, मलाई जान देऊ, तर याकुब भन्छ, अह म जान दिन्न, मलाई तपाईँको आशिष चाहिन्छ। तिनी अहिले परमेश्वर कहाँ टाँसिरहेका छन्। कुस्ती लडाई अहिले सकियो। यस समयबाट यता याकुब आत्मिक स्वभावको प्रकट गर्न गइरहेका छन् र परमेश्वरमा आश्रित हुन गइरहेका छन्। हामी तिनको जीवनमा देख्न गइरहेका छौं कि तिनी वास्तवमा परमेश्वरका सत्यजन हुन्। पहिलो कुरा, हामी उसको घरमा, त्यसपछि हारानमा, मामाको घरमा शरीरका मानिस भएको देख्छौं। यहाँ पेनियलमा यब्बोकको ठाउँमा हामी थाहा पाउँछौं कि तिनी कुस्ती लडे वा लडाई गर्ने व्यक्ति। त्यसपछि यहाँदेखि मिश्रमा तिनी गइन्जेलसम्म हामी देख्छौं कि तिनी विश्वासको व्यक्ति हुन्। पहिले तिनी शरीरको मानिस हुन्, त्यसपछि कुस्ती र लडाई गर्ने मानिस, अनि अन्त्यमा तिनी विश्वासका मानिस। नयाँ नियममा अर्को जवान केटो याकुबको छोरा टार्ससको पाउल नाम गरेको व्यक्तिलाई पनि हामी देख्छौं। तिनले आफ्नो कुस्ती वा लडाईको रोमीको 7 अध्यायमा बताउँदछन्। तिनको जीवनमा तीन अवधिहरू थिए। जब तिनी विश्वासमा आए, तिनले सोचे कि तिनी ख्रिस्टियन जीवन यापन गर्न सक्छन्, अनि त्यहाँ नै मैले पनि गलत गरे जब म विश्वासी बने थिएँ। मैले सोचे कि म उत्तम ख्रिस्टियन जीवन जिउन सक्छु, परमेश्वरको प्रभुभक्त जीवन जिउन सक्छु। यो सानो प्रचारकलाई कति पनि मदतको आवश्यक पर्दैन। मैले सोचे यो सजिलो थियो, तर मैले यो गर्न सकिन, अनि यो अति नै कठोर भाग थियो। त्यहाँ नै पाउलसँग आफ्नो समस्या थियो। रोमी 7 अध्याय 19 पदमा भन्छन्, असल कुरा म गर्न चाहन्छु तर त्यो गर्दिन, तर खराब काम नगर्न चाहन्छु तर त्यही गर्दछु। पाउलले यो कुरा थाहा पाए कि पुरानो स्वभावमा कति पनि असल कुरो छैन, तर उही समयमा नयाँ स्वभावमा पनि कति पनि शक्ति र सामर्थ्य छैन। अन्त्यमा हामी तिनले यो चित्कार छोडेको सुन्छौं। रोमी 7:24 पदमा, हाय म कस्तो दुखी मानिस, यस मृत्युको शरीरबाट मलाई कसले बचाउला? त्यसपछि त्यहाँ केही भयो र भन्छन् रोमी 7:25 पदमा, येशु ख्रिष्ट हाम्रा प्रभुद्वारा परमेश्वरमा धन्यवाद होस्। यो उहाँद्वारा तपाईँले सबै धन्यवाद दिने काम गर्नुपर्नेछ, किनभने त्यहाँ नै तपाईँको सहायता आउन गइरहेको छ उहाँद्वारा। अनि अगाडि भनिएको छ, बुद्धिले म आफै परमेश्वरको व्यवस्थालाई सेवा गर्दछु, तर शरीरले चाहिँ पापको व्यवस्थाको सेवा गर्दछु। त्यही नै तरिकामा यो हामी सबैसँग छ। हामीसँग त्यो पुरानो स्वभाव छ, अनि यसले परमेश्वरलाई खुसी तुल्याउने कुनै काम गर्न सक्दैन। वास्तवमा पाउल निरन्तर आफ्नो भनाईलाई जारी राख्छन् कि यो परमेश्वरको विरूद्धमा हुन्छ। रोमी 8 को 7 र 8 पदमा भनिएको छ, किनभने शरीरतिर लागेको मन चाहिँ परमेश्वरतर्फको शत्रुता हो, किनभने यो परमेश्वरको व्यवस्थाको अधीन हुँदैन, न त त्यो कहिले नै हुन सक्छ। शरीरमा हुनेहरूले परमेश्वरलाई खुशी तुल्याउन सक्दैन। हामी परमेश्वरलाई शरीरमा खुशी तुल्याउन सक्दैनौ। अन्त्यमा पावलले आफूलाई परमेश्वरको आत्मामा पूर्ण रूपमा समर्पण गरेर विजय प्राप्त गरे। जुन कुरा व्यवस्थाले गर्न सकेन त्यो परमेश्वरको आत्माले हाम्रो जीवनमा गर्न सक्छ। तर हामीले आफैलाई परमेश्वरको आत्मामा समर्पण गर्नुपर्दछ। यो चाहिँ परमेश्वरको इच्छा अनुसार आफैलाई दिने काम हो। अनि त्यही नै याकुबले गरे। याकुबले विजय पाए, तर तिनले कुस्ती लडेर संघर्ष गरेर विजय पाएनन्, तर आफैलाई समर्पण गरेर। ओ, यहाँ तिनको जीवनमा हामीसँग सिक्ने कस्तो तस्विर छ। यसपछि झट्टै उत्पत्ति 33 अध्यायतिर पनि हामी हम्फालौं। 32 अध्यायमा हामीले याकुबको जीवनमा उच्च बिन्दुको देख्यौं, जुन परमेश्वरसँग तिनको आम्ने सामनेको सामना कुस्ती थियो। त्यस रातमा एक व्यक्ति तिनीसँग कुस्ती लडे, अनि त्यो व्यक्ति याकुब होइनन्, वास्तवमा कुस्ती लडेथे, वा कुस्ती लड्ने व्यक्ति याकुब थिएन। याकुब अर्को कुस्तीको कति पनि आशा गरिरहेका थिएनन्। तिनको पछिल्लोतिर मामा लाबान छन् त, अगाडि दाजु एसाउ, र आखिरी समयमा तिनले देखे कि ती दुवै तिनको विरूद्ध मार्ने सम्म चुनौती दिइरहेका थिए। अहिले यो याकुब कति पनि फेरि अर्को शत्रु बनाउने पक्षमा कति पनि छैन। त्यसकारण त्यस व्यक्ति नै तिनीसँग कुस्ती लड्न अगाडि बढ्यो, अनि त्यो कुस्ती लड्ने अरू कोही थिएनन्, तर ख्रिष्टको पूर्व अवतारको प्रकट थियो। याकुबले तिनीसँग तबसम्म सामना गर्दै रहे जबसम्म उहाँले तिनलाई लङ्गडो पार्नु भएन। अन्त्यमा याकुबले उहाँ को हुनुहुन्छ भन्ने वास्तविकता थाहा पाएर याकुब उहाँका टाँसिरहे, पकडिरहे, उहाँलाई अंगालिरहे, जबसम्म उसले तिनलाई आशिष दिएन। यस बिन्दुबाट हामी याकुबमा परिवर्तनहरूले स्थान लिन आरम्भ गरेको देख्छौ। अनि यो अध्यायबाट हामी तिनलाई देख्नेछौ, तिनी नयाँ मानिस हुन्। अहिले याकुबले एसाउलाई भेट्छन्। 33 अध्यायको एक पदमा हामी पढ्छौं, याकुबले आफ्ना आँखा उठाएर हेर्दा एसाउ र तिनका साथमा 400 मानिसहरू आइरहेका देखे। तिनले आफ्ना छोरा छोरीहरूलाई लिया, राहेल र दुई कमारीहरूको जिम्मामा विभक्त गरिदिए। याकुब आफ्ना परिवारहरूलाई बचाइराख्न बाँकी राख्न चाहन्छ, त्यसकारण अरूबाट तिनीहरूलाई अलग्याउँछन्। 2 र 3 पदमा हामी पढ्छौं, तिनले कमारीहरू र तिनका छोराहरूलाई सबैभन्दा अगाडि, त्यसपछि लिया र तिनका छोराहरू र राहेल र योसेफलाई सबैभन्दा पछि राखे। मित्र, याकुबले आफ्नो दाजु एसाउको भेट्न जाने कामको तस्विर हेर्न यहाँ कति माया लाग्दो, ठिट लाग्दो तस्विर छ। मलाई लाग्छ तिनी एसाउ दाजुबाट निकै मिल टाढामा हेर्दै भुइँमा ढोक्ने काम आरम्भ गरेथे। तिनी एसाउ दाजुबाट निकै मिल टाढामा छँदै भुइँमा ढोक्ने काम आरम्भ गरेथे, दण्डवत गर्ने काम आरम्भ गरेथे। याकुब डराउँदै आउँदैछन्, किनकि एसाउसँग 400 जना आफ्नो मानिसहरू पनि छ। अनि तिनी मित्रताको वा शान्तिको भावमा आएका हुन् या शत्रुताको भावमा आएका हुन्, यो कुरा याकुबलाई थाहा छैन। अनि 4 पदमा हामी पढ्छौं, तर एसाउ तिनी कहाँ दौडँदै आएर तिनलाई अंगालो हाले र छातीमा टाँसेर तिनलाई मही खाए, र तिनीहरू दुवै खुब रोए। मित्र, ती दुवै जम्ल्या भाइ भाइ थिए। यहाँ यस्तो देखिन्छ कि परमेश्वरले निश्चय नै एसाउको हृदयलाई छुनुभयो, कोमल गरिदिनुभयो, किनभने पहिले तिनले वादा गरेका थिए, वाचा गरेका थिए, प्रतिज्ञा गरेका थिए कि निश्चय नै याकुबलाई मार्नेछु भनेर, तर परमेश्वरले तिनको हृदय बदलिदिनुभयो। र अहिले तपाईँ यहाँ देख्नुहुन्छ याकुबप्रति उसको व्यवहार, प्रतिक्रिया। अनि 5 देखि 7 पदमा हामी पढ्छौं, तब एसाउले यसो हेर्दा ती स्त्रीहरू र केटाकेटीहरूलाई देखेर भने, तिमीसँग भएका यिनीहरू चाहिँ को हुन्? याकुबले भने, परमेश्वरले हजुरको दासलाई अनुग्रह गरी दिनुभएका मेरा बाल बच्चा हुन्। तब कमारीहरू र तिनका नानीहरू नजिक आएर एसाउलाई ढोग गरे, त्यसपछि लिया र तिनका नानीहरू आएर ढोग गरे, सबभन्दा पछि योसेफ र राहेल आए र तिनीहरूले पनि ढोग गरे। याकुबले आफ्ना परिवार आफ्ना दाजुसँग परिचय गराइदिन्छन्। अनि आठ पदमा हामी पढ्छौं, एसाउले याकुबलाई सोधे, मैले भेटेका यी सबै बथानको मतलब के हो? याकुबले जवाब दिए, मैले हजुरबाट अनुग्रह पाउनलाई हो। यो स्पष्ट छ कि याकुबले विश्वास गर्छन् तिनले आफ्नो दाजु कहाँ जाने यी सबै प्रबन्ध गर्ने कुराले नै यो सफल शान्ति भावमा सम्बन्ध गाँसेको थियो, तर त्यो आवश्यक थिएन। एसाउको कुरा सुन्नुहोस्, ओ कस्तो परिवर्तन! नौ पदमा भनिएको छ, तर एसाउले भने, भाइ मसँग प्रशस्तै छ, तिम्रो जो छ तिमीसँगै रहोस्। एसाउ भनिरहेका छन्, तैंले मलाई ती कुरा पठाउन आवश्यक छैन, मसँग पहिले नै प्रशस्त मात्रामा ती कुराहरू छन्। अनि दश र एघार पदमा हामी पढ्छौ, याकुबले भने, होइन तपाईँको निगा म माथि छ भने कृपा गरी मेरो हातको यो सौगात ग्रहण गर्नुहोस्, किनभने यति ठूलो निगा देखाएर तपाईँले मलाई स्वागत गर्नुभयो कि साँच्ची नै तपाईँको दर्शन पाउँदा मलाई त परमेश्वरकै दर्शन पाए झैं लाग्यो। अनि एघार पदमा भनिएको छ, अब विन्ती छ तपाईलाई नै भनेर ल्याएको मेरो यो सौगात ग्रहण गर्नुहोस्, किनभने परमेश्वरको अनुग्रह म माथि भएको हुनाले मसँग प्रशस्तै छ। यसरी याकुबले जिद्दी गरे र एसाउले ती लिए। यो वास्तवमा हाँस उठ्दो दृश्य हो। यस समयसम्म यी हरेक आपसबाट केही छिन्ने कोशिश गरिरहेका थिए। यो विशेष गरेर याकुबको सम्बन्धमा सत्य छ। अहिले हामी याकुबलाई नयाँ अभिनयमा देख्छौं। तिनी आफ्ना दाजुलाई यो ग्रहण गर्नलाई जिद्दी गर्छन्। एसाउ भन्छन्, तैंले मलाई दिन आवश्यक छैन, मसँग नै प्रशस्त छ। अहिले त्यस कुरालाई ग्रहण गर्नलाई याकुब जिद्दी गर्छन्। मित्र, मलाई विश्वास गर्नुहोस्, याकुबको जीवनमा केही निश्चय नै परिवर्तनले स्थान लिएको थियो। तिनले यसलाई नयाँ नियममा उल्लेखित जकैको मलाई याद दिलाउँछ, जब हाम्रा प्रभुले तिनलाई बोलाउनुभयो र तिनीसँग उसको घरमा जानुभयो। जकैको जीवनमा केही कुरा भएको थियो। तिनी रूखमा चढ्ने उही व्यक्ति थिएनन्। तिनले भने कि तिनी कति पनि कर उठाउने व्यक्ति अबदेखि हुने छैनन्। जो मानिसबाट पैसा लुटेका थिए, शोषण गरेका थिए, ती त्यस बेइमान तरिकाले कमाएका सम्पूर्ण पैसा मात्र फर्काउन चाहेनन्, तर तिनी चार गुणा धेरै गरेर वापस गर्न चाहे। ओ तिनको जीवनमा कस्तो परिवर्तन! अनि यसरी नै याकुबको जीवनमा परिवर्तनले स्थान लिएको छ। यदि तिनको अगाडिको जीवन हेर्ने हो भने तिनले एक कप सुरुवामा दाजुको जन्म अधिकारलाई हडपेका थिए, तर अहिले तिनी सित्तैमा उपहार स्वरूप यति धेरै संख्यामा भेडा बाख्रा थुप्रै अन्य कुराहरू दिन इच्छुक छन्। भन्नु नै पर्ने हो भने याकुबले यो लिनलाई जिद्दी गर्छन्। अन्त्यमा एसाउले त्यो उपहारलाई ग्रहण गर्छन्। त्यस मुलुकमा त्यस समयमा यदि कसैले दिएको उपहारलाई लिन अस्वीकार गर्छ भने त्यो चाहिँ दिनेवालाको निम्ति ठूलो अपमानको कुरा हो। त्यसकारण एसाउले त्यो लिए। अनि बाह्र पदमा हामी पढ्छौं, तब एसाउले भने, अब हामी अगाडि बढ़ौं, म तिमीलाई साथ दिनेछु। एसाउ भनिरहेका छन्, अहिले तिमी आफ्नो मुलुकमा फर्केकोमा म अति नै खुशी छु र म तिम्रो अगाडि अगाडि जानेछु र बाटो देखाउनेछु र तिम्रो निम्ति सुरक्षा म प्रदान गर्नेछु। तेह्र र चौध पदमा हामी पढ्छौ, तर याकुबले उनलाई भने, हजुरलाई जाहेरै छ कि यी केटाकेटीहरू कलिलै छन् र दुहुना बथानहरूको मलाई फिक्री लाग्छ, तिनीहरूलाई एकै दिन पनि बेसी त भए भने सबै मरिजालन्। यसकारण म हजुरलाई विन्ती गर्दछु कि तपाईँ नै म भन्दा अघि जानुहोस्। म चाहिँ म भन्दा अगाडि गएका गाई वस्तुहरू र यी बालबच्चाको चाल अनुसार हजुर कहाँ शेरमा नपुगिन्जेल बिस्तारै हिँडेर आउनेछु। याकुब भन्छन्, तपाईँ जानुहोस् दाई, म बिस्तारै आउनेछु। अनि पन्ध्र र सोह्रमा भन्छन्, यसैले एसाउ त्यही दिन शेरमा फर्के, तर याकुब चाहिँ सुकोततिर लागे र आफ्नो लागि एउटा डेरा र गाई वस्तुहरूलाई छाप्राहरू बनाए, यसै कारण त्यस ठाउँको नाउँ सुकोत राखियो। यस समयमा एसाउ इदोमको मुलुकको दक्षिण कनान शेर भन्ने जग्गामा रहन्थे। तिनीहरूको पिताको मृत्यु पछि तिनी व्यवस्था दुई अध्याय पाँच पद अनुसार शेर पर्वततिर सरे, जुन परमेश्वरले तिनलाई आफ्नो अधिकारको निम्ति दिनुभए थियो। यसपछि निम्न पदहरूमा हामी देख्छौ कि याकुब सालमतिर यात्रा गर्छन्। सत्र पदमा हामी पढ्छौं, तर याकुब चाहिँ सुकोततिर लागे र आफ्नो लागि एउटा डेरा र गाई वस्तुलाई छाप्राहरू बनाए, यसै कारण त्यस ठाउँको नाउँ सुकोत राखियो। मित्र, मैले पहिले नै भनिसकेको छु कि याकुबको जीवनमा सूर्यको किरण खस्न आरम्भ गरिरहेको छ। लाबनलाई पनि खुशी तुल्याइयो र एसाउसँग सम्झौता गरियो। परमेश्वरले नै यो व्यक्तिको लागि यो सबै कुरा प्रबन्ध गरिदिनु भएको थियो। यो तिनको प्रयत्न तिनको प्रबन्धको कारणले थिएन। यदि याकुबले निरन्तर आफ्नो चलाकी र धुर्ताईमा लागिरहेको भए तिनी अति नै नराम्रो गतिले मृत्युमा आउनुपर्ने थियो। तर यो हुनभन्दा पहिले तिनले आफ्नो जीवनतिर नियाल्न आरम्भ गरे, हेर्न आरम्भ गरे, र जब तिनले त्यो गर्छन् तिनी आफ्नो जीवनमा परमेश्वरको हात देख्छन् र परमेश्वर तिनलाई महिमा दिन्छन्। तापनि तिनले आफ्नो जीवनमा जुन दुष्टता छरेका थिए, रोपेका थिए, त्यसको कटनी गर्ने अझै बाँकी नै छ। यो मानिसको निम्ति दुष्ट समस्या एक अभिन्न अंग जस्तै हो। यो तिनलाई त्यहाँ पर्खिरहेको छ। अहिले एसौ शेरतिर जान्छन् र उही समयमा विदावारी भएको हामी देख्छौ। तापनि हामी 35 अध्यायमा तिनी आफ्ना पिता इसाकको लाश गाड्न आएको हामी देख्छौ। तर याकुब चाहिँ अन्त्यमा कनानको देशमा बसोबास गरेको देख्छौ। 18-20 पदमा हामी पढ्छौ, याकुबले पदन आरामबाट हिँडेर गएपछि कनानको सकेम भन्ने एउटा शहरमा कुशल साथ आइपुगे र त्यस शहरको अगाडि आफ्नो पाल टाँगेर बास गरे। आफूले पाल टाँगेको जग्गा सकेमका बाबु हमुरका छोराहरूबाट तिनले 100 चाँदीका टुक्रा दाम हालेर किने। त्यहाँ तिनले एउटा वेदी बनाएर त्यसको नाउँ एल इलोहे इसरायल राखे। यहाँ याकुब एउटा वेदी बनाउँछन्, जस्तो कि उसको बाजे अब्राहमले जहाँ जहाँ जान्थे वेदी बनाउने तिनको चलन थियो, त्यसरी नै याकुबले पनि एउटा वेदी बनाउँछन्। यहाँ खास उत्तम कुरा, राम्रो कुरा चाहिँ यो हो कि याकुब आफ्नो नयाँ नाउँ परमेश्वरको नाउँसँग पहिचान गर्दछन्। तिनले यसलाई एल इलोहे इसरायल भन्छन्, जुनको अर्थ परमेश्वर, इसरायलको परमेश्वर हुनुहुन्छ। मित्र, अबदेखि हामी तिनको जीवनमा नयाँ जन्मको जीवन देख्न गइरहेका छौं। तिनी निरन्तर परिपक्वतामा बढ़िरहेको हामी देख्नेछौ। तिनी परमेश्वरको जनको जीवन जस्तै जीवन यापन गर्न गइरहेको देख्नेछौ। प्रिय मित्र, तपाई र मेरो अहिलेको यो जीवन कस्तो छ? प्रभुलाई प्राप्त गरिसकेको जीवन र त्यो भन्दा पहिलेको पुरानो जीवनमा के फरक छ? के त्यहाँ परिवर्तन भएको छ? हामीले याकुबबाट यो पाठ सिक्न सक्छौ। प्रभु तपाई सबैलाई धेरै धेरै आशिष दियो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।